नमस्कार मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म आर्जुबिष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आवृत्ति 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
के तपाईँलाई थाहा छ 2078 साल हाम्रो लागि विशेष महत्त्वको वर्ष हो नि?
किन र, मेरो लागि त हरेक साल विशेष हो।
त्यो त हो, तर 2078 सालमा जनगणना हुँदैछ क्या।
जनगणनामा के को गणना हुन्छ त?
जनगणनामा प्रत्येक मान्छेको सबै विवरण जस्तै परिवार संख्या, अवस्था, आय आर्जन लगायतको गणना गरिन्छ। जनगणनाले मुलुकको जनसङ्ख्याको आकार, बनावट, वितरण र वृद्धि सम्बन्धी सबैभन्दा पछिल्लो तथ्याङ्क उपलब्ध गराउँछ।
कहिले कहिले के हुन्छ त्यो पनि सुनाउनुहोस् न।
जनगणनाको पहिलो चरण अन्तर्गत 2078 साल वैशाख 26 गतेदेखि जेठ 14 गतेसम्म घर तथा परिवारको सूचीकरणको काम हुन्छ। त्यसै गरी दोस्रो चरण अन्तर्गत 2078 साल जेठ 25 देखि असार 8 गतेसम्म मुख्य प्रश्नावलीको विस्तृत विवरण सङ्कलन गरिँदैछ।
हरेक 10-10 वर्षमा नेपालमा जनगणना गरिँदै आएकोमा 2078 सालमा स्वास्थ्य सतर्कता सहित आआफ्नो विवरण जनगणनामा खटिएका स्वयंसेवक तथा अन्य कर्मचारीलाई उपलब्ध गराएर भरपूर सहयोग गरौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
आजको कार्यक्रममा हामी इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा स्थानीय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रम अन्तर्गत शिक्षाको अधिकारका बारेमा स्याङ्जा जिल्लाको फैदीखोला गाउँपालिकामा रहेको कालभैरव माविमा आयोजित कार्यक्रमको सेरोफेरोमा रहेर कार्यक्रम प्रस्तुत गर्दैछौँ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँचमा वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यो परियोजनाको उद्देश्य हो। स्थानीय प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहमा प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सम्बन्धी सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच के कस्तो रहेको छ, निर्णायक प्रक्रियामा विशेषतः महिला, बालबालिका, दलित र अन्य जोखिममा परेका अल्पसंख्यक तथा पछाडि पारिएका समूहको सहभागिताको अनुगमन गर्न र जनताको निगरानी बढाउन उनीहरूलाई सशक्त बनाउनु यो कार्यक्रमको पहिलो प्राथमिकता हो। गत 3 वर्षमा प्राप्त गरेका उपलब्धि तथा सिकाइलाई आत्मसात गर्दै आगामी आर्थिक वर्ष 76-79 लागि स्थानीय तहका मानवाधिकार समूह मार्फत स्थानीय समुदायको पहलकदमी लिन राज्यले सुनिश्चित गरेका अधिकार प्राप्त गर्न तथा सेवा सुविधामाथि जनताको पहुँच अभिवृद्धि गर्न यो परियोजनाले सहयोग पुर्याउने अपेक्षा छ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँचको वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो। जोखिममा परेका समुदाय, महिला, बालबालिका, दलित र अन्य अल्पसंख्यक पछाडि पारिएका समुदायको सरकारी सेवा तथा सुविधा, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथिको पहुँचका लागि माग दाबी गर्न, क्षमता वृद्धि गर्ने र अधिकारहरूको परिपूर्ति गर्न स्थानीय सरकार तथा सम्बन्धित निकाय जवाबदेही बन्ने अपेक्षा गरिएको छ। नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत धारा 31 शिक्षा सम्बन्धी हक उल्लेख गरिएको छ, जसमा 1 प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ, 2 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ, 3 अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक हुनेछ, 4 दृष्टिविहीन नागरिकलाई ब्रेल लिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ, 5 नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनी उल्लेख गरिएको छ। मानवाधिकार तब मात्र सम्भव छ जतिबेला देशका नागरिकले अधिकार हनन भएको महसुस गरी आवाजहरू बुलन्द बनाउनेछन्। अधिकार सँगसँगै हाम्रा कर्तव्यहरू पनि रहेका छन्। हामी सबै अधिकारको दावा गर्ने नागरिकले आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्छ भन्ने हेक्का राख्न आवश्यक छ। हाम्रो मौलिक हक अन्तर्गतको धारा 48 नागरिकको कर्तव्य भनेर पनि उल्लेख गरिएको अवस्था छ।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिड भाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
यसै सन्दर्भमा कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले व्यक्त गर्नुभएका कुराहरू।
फेदीखोला गाउँपालिकामा आउने जुन बजेट छ त्यसको 38% भन्दा बढी, लगभग 39% बजेट चाहिँ हामीले शैक्षिक क्षेत्रमा खर्च गरेका छौँ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले शिक्षाको अवस्था, गाउँपालिकाको शिक्षा नीति तथा प्रावधानहरूको बारेमा गरेको प्रस्तुतिकरण, कालाभैर माविका सहायक प्रधान अध्यापक डीआर कोइरालाद्वारा विद्यालयको शैक्षिक गतिविधि र विद्यार्थीले उठाएका समस्याहरूको निदानका बारे र मानवाधिकार समूहका संयोजक लेखनाथ पराजुलीका कुरा सुनाउँछौ। यसका साथै कार्यक्रममा विद्यालयमा भएका समस्याबारे विद्यार्थीको आवाज समेट्छौ। अब यहाँनिर मानवाधिकार समाचार। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से गण्डकी प्रदेशले वैशाख 3 च्याङ्जाको फेदीखोला गाउँपालिकामा शिक्षाको अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। फेदीखोला खटकेटार स्थित कालभैरव माविमा आयोजना गरिएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फेदीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङ, कालभैरव माविका सहायक प्रधान अध्यापक डीआर कोइराला, मानवाधिकार समूहका संयोजक लेखनाथ पराजुली लगायतले शैक्षिक गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा विद्यार्थीले उठाएका प्रश्नहरूको जवाब शिक्षा शाखा प्रमुख गुरुङ तथा कालभैरव माविका सहायक प्रधान अध्यापक डीआर कोइरालाले दिनुभएको थियो। प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष थापाले शिक्षामा आइपर्ने हर समस्या समाधानका लागि आफूहरू कटिबद्ध रहेको बताउनुभयो। मानवाधिकार समूहका संयोजक लेखनाथ पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एनसेका फोकल पर्सन सबनम शर्माले गर्नुभएको थियो। कार्यक्रममा अब प्रस्तुत छ फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाद्वारा कार्यक्रममा व्यक्त गर्नुभएको भनाई। शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङ, कालभैरव माविका सहायक प्रधान अध्यापक डीआर कोइराला र मानवाधिकार समूहका संयोजक लेखनाथ पराजुलीका कुराकानीहरू अबको क्रममा।
फेदीखोला गाउँपालिकामा आउने जुन बजेट छ त्यसको 38% भन्दा बढी, लगभग 39% बजेट चाहिँ हामीले शैक्षिक क्षेत्रमा खर्च गरेका छौँ। कोही बजेटहरू सशर्तमा आउँछ, कोही चाहिँ निशर्तबाट पनि हामीले खर्च गर्छौँ। सङ्घबाट नै त्यो बजेट आउँदाखेरिमा उसको पहिले नै शर्त अनुसार आएको बजेट हुन्छ, त्यो त्यही क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ। र त्यति मात्रले नपुगेर हामी फेदीखोला गाउँपालिकाले निशर्ततर्फको बजेट पनि शैक्षिक उन्नतिका लागि, यहाँको विशेष हामीले शैक्षिक गुणस्तरलाई उकास्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने भन्ने विषयमा चाहिँ हामीले चाहिँ धेरै कार्यक्रम सञ्चालन गरेका छौँ। विभिन्न विषयहरू चाहिँ समस्याहरू समाधान गर्ने सन्दर्भमा, भौतिक पूर्वाधारहरू निर्माण गर्ने सन्दर्भमा, त्यसपछि हाम्रा शिक्षकहरूले विशेष पहिलेदेखि पढाइ भएका कार्यक्रमहरू र पछि थपुने कार्यक्रममा के के हुन् त भन्ने विषयमा पनि हामीले केही जानकारी राखिसकेपछि, हामीले यो नयाँ युग हो, नयाँ प्रविधि हो, नयाँ प्रविधि अनुसार हामीले विद्यार्थीहरूलाई पढाउन सक्यौँ भने विद्यार्थीहरूको क्षमता त्यता जान्छ, उनीहरूको सोचाइ, उनीहरूको पढ्ने जाँगर, रुचि बढ्छ भनेर हामीले चाहिँ प्रत्येक महाविद्यालय माविहरूमा आइटी टिचर राखेर कम्प्युटर शिक्षालाई चाहिँ हामीले प्राथमिकता दियौँ। किनभने अहिले विद्यालयहरूमा जुनै ठाउँमा पनि कारले सहायक राखिन्छ, उनीहरूले पनि एउटा कम्प्युटर सिक्न पर्ने आवश्यकता देखियो। किनभने हामीले 1 र 2 वार्डमा 2 कर्मचारी कारले सहायक दरबन्दी थियो, त्यो कारले सहयोगको दरबन्दीमा हामीले डिप्लोमा गरेका अनि त्यसपछि कम्प्युटरमा चाहिँ दक्ष भएका दुईजना जनशक्ति राखेर उहाँहरूले जुन कम्प्युटर चलाएर चाहिँ कम्प्युटरमा उहाँहरूले सहयोग गर्नुहुन्छ, किनभने पुराना हाम्रा गाविस सचिवहरू वार्ड सचिवहरू धेरै कम्प्युटर चलाउन पुराना साथीहरू नजान्ने, किनभने हाम्रो कम्प्युटरको जमाना थिएन, त्यसले गर्दाखेरि अहिले कम्प्युटरमा चाहिँ कम दक्षता भएको कारण हामीले नयाँ विद्यार्थीहरूलाई चाहिँ त्यो कार्यले सहयोगी भइकन पनि कम्प्युटर चलाउने हामीले राखेका छौँ। त्यस्तो अवस्थामा अहिले कम्प्युटरको यो अवस्था भएको कारणले जुनै क्षेत्रमा पनि कम्प्युटर चलाउन जानिएनन्, केही पनि काम गर्न नसक्ने अवस्था अब आइसकेको कारणले हामीले कम्प्युटरलाई चाहिँ अनिवार्य गर्नुपर्छ। विद्यार्थीहरूले कम्प्युटरलाई चाहिँ सिक्नको लागि, कम्प्युटर पढ्नको लागि उनीहरू चाहिँ नहुन नहोस्, जहाँसुकै जाँदा पनि उनीहरूले चाहिँ कम्प्युटरमा खेल्न सकुन्, कम्प्युटरमा काम गर्न सकुन् भनेर चाहिँ हामीले त्यो शिक्षा राखेका र त्यसलाई चाहिँ गाउँपालिकाले 60-40 मोडेलमा आइटी शिक्षकै राखेर चाहिँ त्यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ। विद्यालयहरूमा छात्राहरू माथिल्लो क्लासमा गइसकेपछि जब महिनावारी सुरु हुन्छ ती छात्राहरू चाहिँ महिनावारीको कारण विद्यालयमा अनुपस्थित हुने गरेको समस्या भएको कारणले प्रत्येक स्कुलमा सेनिटरी प्याडहरू जुन त्यो डिस्पोजल इन्सिनेटर हामीले सुरुमै राख्यौँ, अनि सेनिटरी प्याड भेन्डिङ मेसिन चाहिँ हामीले सुरुमै एउटा सिद्धार्थ माविमा चाहिँ यसको पाइलोटिङ गरेर के छ, यसको प्रभावकारिता कति हुन्छ भनेर हामीले एउटा सुरुमा राख्यौँ, र त्यसपछि हामीले सबै माध्यमिक विद्यालयहरूमा र हाम्रो सामुदायिक विद्यालय मात्रै होइन हामीले बोर्डिङ स्कुल मावि बोर्डिङ स्कुलमा पनि हामीले त्यो सेनिटरी प्याड भेन्डिङ मेसिन राख्यौँ र त्यसलाई डिस्पोजल मेसिन अझ अगाडि नै राखिसकेका थियौँ। सङ्घीय सरकारले स्थानीय तहमा पठाउनुभन्दा पहिल्यै हामी फेरि खोला गाउँपालिकाले व्यवस्थापन गरिसकेका थियौँ। चितवनमा एउटा कार्यक्रममा गएका थियौँ, अहिले चाहिँ सङ्घबाट नै सेनिटरी प्याड किन्नको लागि पैसा पठाइरहँदा अब सेनिटरी प्याड त किन्नु हुने भयो, अब त्यसलाई चाहिँ समस्या भयो। हाम्रो चितवनमा चाहिँ त्यो कुरा उठेको थियो, त्यो सेनिटरी प्याडलाई कहाँ राख्ने, त्यसले चाहिँ धेरै समस्या निम्त्यायो भनेर त्यहाँ चाहिँ कुरा उठाइरहेको थियो, र मैले चाहिँ त्यो इन्सिनेटर जो जुन डिस्पोजल इन्सिनेटर हुन्छ त्यसलाई चाहिँ उपयोग गर्नु, त्यसमा राख्नुको लागि त्यो गर्नु मैले त्यहाँ पनि सुझाव दिएको थिएँ। त्यो कुराहरू हामी फेरि खोला गाउँपालिकाले यसभन्दा अगाडि नै त्यसको व्यवस्थापन गरिसकेका छौँ। हामीलाई पढ्नको लागि विद्यार्थीहरूलाई के कुराले समस्या पारेको छ, के कुराले अप्ठ्यारो छन्, ती अप्ठ्याराहरू चाहिँ गाउँपालिकाले चाहिँ त्यसलाई चाहिँ समाधान गर्दै शैक्षिक गुणस्तरलाई चाहिँ उकास्ने कुराहरू चाहिँ शैक्षिक गुणस्तर वृद्धि गर्ने कुराहरू चाहिँ ध्यान दिएका छौँ। अनि त्यसपछि बाल स्वास्थ्यको लागि हामी प्रत्येक वार्डमा चाहिँ प्रत्येक वर्ष यो बालबालिकाको जुन पोषणको लागि उनीहरूको स्वास्थ्यको लागि हामीले स्वस्थ बाल प्रतियोगिता चाहिँ हामीले सञ्चालन गर्छौँ। त्यो स्वस्थ बाल प्रतियोगितामा उनीहरूको खोपको अवस्था, उनीहरूको आमाहरूको स्वास्थ्य जाँचको अवस्था, अनि त्यसपछि स्वास्थ्य संस्थामा उनीहरू जन्मेको अवस्था तिनीहरूलाई राखेर चाहिँ त्यो अनि हामीले चाहिँ स्वस्थ बाल प्रतियोगिता सञ्चालन गर्छौँ। जसले ती कुराहरू पुरा गरेको छ त्यो चाहिँ पहिलो हुन्छ। त्यसरी चाहिँ हामीले स्वस्थ बाल प्रतियोगिता मार्फत हामीले उनीहरूको स्वास्थ्यलाई चाहिँ ख्याल गर्ने गरिरहेका छौँ। सबै आमाहरू बालबालिका लिएर जानुहुन्छ, गइसकेपछि अनि के कुरा पुग्यो, के कुरा पुगेन भन्ने विषयमा त्यहाँखेरि उहाँको विषयमा जानकारी हुन्छ, अनि आमाहरूले के जान्नुहुन्छ भने यो कुरा भयो भने बालबालिका चाहिँ स्वस्थ हुने रहेछन् भन्ने कुरा चाहिँ त्यसमा पनि जानकारी हुन्छ। त्यसले गर्दाखेरि हामीले त्यो मार्फत बालबालिकाहरूको स्वास्थ्य सम्बन्धी हेरचाह पनि त्यसरी चाहिँ गर्ने गरेका छौँ। तालिमको विषयमा चाहिँ तत्कालै हामीले चाहिँ प्रत्येक वार्डको एक एकवटा माडीहरूमा चाहिँ त्यो एउटा किशोर किशोरी सम्बन्धी तालिम सञ्चालन गर्न गइरहेका छौँ। कुरीति कुसंस्कार विरुद्धको सचेतना कार्यक्रम भन्ने एउटा बजेट छ, त्यो मार्फत हामीले कार्यक्रम सञ्चालन गर्दैछौँ। र त्यसमा चाहिँ अब यहाँ बाल अधिकार सम्बन्धी महासन्धिहरूका कुराहरू पनि गर्नुभयो, नेपालको संविधान छ, संविधान मौलिक अधिकारहरू छन्, त्यस नेपालको संविधानमा भएका बाल अधिकारहरू मौलिक अधिकारहरूका विषयमा पनि हामी कुराकानी गर्छौँ नै। र अर्को कुरा चाहिँ बाल विवाहका कुराहरू, अत्यन्त गर्नपर्ने बाल विवाहका कुराहरू, त्यसपछि प्रजनन स्वास्थ्य सम्बन्धी कुराहरू, किनभने बाल विवाह गरिसकेपछि उमेर नपुग्दै आमा बन्ने अवस्था सिर्जना भयो भने त्यसले चाहिँ स्वास्थ्यमा के असर पर्छ, अनि त्यसको उमेर नपुग्दै बाल विवाह गर्दाखेरिमा बाल विवाह हुँदा गराउँदा त्यसका कुराहरू के हुन् भन्ने विषयमा हामीले यो जानकारी चाहिँ हामी गर्छौँ। यो एक एक दिनको कार्यक्रम चाहिँ हामीले प्रत्येक माघमा सञ्चालन गर्ने हाम्रो कार्यक्रम छ, छिट्टै गर्छौँ, किनभने अब फेरि पढाइ सुरु भएपछि हामी प्रत्येक विद्यालयमा गरेर कार्यक्रम सञ्चालन गर्ने कुरा छ। र यदि सन्धि महासन्धि छन् भने हाम्रो इन्सेपको हाम्रो सर्वनामले पनि त्यो कुराहरूमा सहयोग गर्न सक्नुभयो भने उहाँहरूलाई आह्वान गर्नेछु। लगायतका कुराहरू हाम्रो यो कार्यक्रमै छ। यति खोला गाउँपालिकाले शिक्षामा मात्रै होइन, शिक्षा स्वास्थ्य कृषि छुटेका पनि हुन सक्छन्, ती छुटेका कुराहरूलाई चाहिँ सरोकारवाला हुनुहुन्छ, जहाँ जहाँ हुनुहुन्छ अब त्यहाँबाट कुरा उठ्यो भने समस्याहरू आयो भने समाधान हुन्छन्, पक्कै समस्या समाधान गर्ने दिशामै छौँ। सकेसम्म गाउँपालिकाको बजेट नपुगेसम्म हामी सङ्घमा प्रदेशमा पनि हामी उपहार माग्ने, उनीहरूसँग प्रपोजलहरू पठाउने काम गरिरहेका छौँ। यसभन्दा अहिले पनि हाम्रो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पनि धेरै स्कुलबाट माग्न लगायौँ। 3 स्कुलमा परेको छ, त्यो 3 स्कुलमा परेकोले उहाँहरू चाहिँ अब यो असारभित्र त्यो सक्नुपर्नेछ, त्यसले गर्दा उहाँहरू पक्कै पनि ती कार्यक्रम सक्नुहुनेछ। अब आउने विभिन्न कार्यक्रमहरूमा हामी बाल अधिकारका विषयमा, विद्यार्थीहरूका अधिकारका विषयमा, अनि शैक्षिक गुणस्तर कायम गर्ने विषयमा हामी लागिरहेका छौँ। अर्को शैक्षिक सत्रमा जाँदाखेरिमा हाम्रो स्थानीय पाठ्यक्रम निर्माण भइरहेको छ। अब तपाईँहरू अर्को शैक्षिक सत्रमा आउँदा तपाईँहरूका झोलामा स्थानीय पाठ्यक्रमको किताब तपाईँहरूको झोलामा राखिदिने हाम्रो लक्ष्य छ। त्यही अनुसार हामी काम गरिरहेका छौँ। त्यही अनुसार विज्ञहरूले चाहिँ डिजाइनिङ गर्नुभएको छ। तपाईँहरूले फेदीखोला गाउँपालिकाभित्रकै विषयवस्तुहरू पढ्नुहुनेछ।
हाम्रो फेदीखोला गाउँपालिकाले अब 2077-78 सबैभन्दा बढी गाउँपालिकाको बजेट छ, त्यसमा 38% भन्दा बढी शिक्षामा लगानी गरिरहेको अवस्था छ। र त्यसले गर्दा पनि हाम्रो एउटा पहिलो प्राथमिकता शिक्षामा भइरहेको र दोस्रो प्राथमिकता कृषिमा रहेको म जानकारी गराउन चाहन्छु। र नेपालको संविधानले पनि जुन एउटा बालबालिकाको एउटा पढ्न पाउने नैसर्गिक अधिकार भनेर जुन संविधानमा उल्लेख गरेको छ भने शिक्षा सम्बन्धी जुन अधिकार हो त्यसमा बाल अधिकार भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण छ। बालबालिकाहरूलाई कुनै पनि काममा लगाउनु हुँदैन र उहाँहरूको भावना अनुसार नै अभिभावकहरू चल्नु पर्दछ भनेर स्थानीय शिक्षा ऐन, शिक्षा नियमावली अनि विभिन्न किसिमका घोषणा पत्रहरूमा पनि बालबालिकाको अधिकारहरूको बारेमा उल्लेख गरेको छ र ती अधिकारहरू के कस्तो अवस्थामा छ भनेर नै मानव अधिकार जुन इन्सेकले विभिन्न ठाउँमा आफ्ना कार्यक्रम राखेर यसको निगरानी गर्ने, सचेतना जगाउने कार्यहरू अगाडि बढाइरहेको छ। यस अवस्थामा फेरि खोला गाउँपालिकामा पनि बालबालिकाहरूको जुन यो जङ्क फुड सम्बन्धी कुरा पनि यहाँ आयो। अहिले नेपाल सरकारले यो जङ्क फुड निषेध गर्ने भनेर नै ECD कक्षा 5 विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरेको छ। त्यो अनुसार यहाँ काला भैरव माध्यमिक विद्यालयमा मात्र होइन कि हाम्रो सम्पूर्ण गाउँपालिकाभरि नै जङ्क फुड निषेध गरी आफ्नो अभिभावकहरू मिलेर अथवा घरबाट आफ्नो के कस्तो किसिमको खाजा छ त्यो खाने भनेर नै हामीले निर्देशन दिएका छौँ र यहाँ पनि त्यो कार्यान्वयन भइरहेको अवस्था छ। विद्यार्थीहरूको विभिन्न ठाउँमा हामी निरीक्षणको क्रममा पनि गइरहेको अवस्था हुन्छ। त्यसमा पनि हामीले शिक्षक मित्रहरूलाई अबका बालबालिकाहरूलाई लट्ठी लिएर कक्षा कक्षामा जाने होइन, उहाँहरूलाई एउटा माया ममता गरेर उहाँहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउनु पर्दछ भन्ने जागरण गरेका छौँ। पहिलाका जमानामा लट्ठी देखाएर विद्यार्थीहरूलाई तर्साइन्थ्यो भने अहिले हामीले माया ममता र आफ्नो प्रतिभा सचेतना जगाएर उहाँहरूलाई शिक्षा लिनको लागि प्रोत्साहन गरिरहेको अवस्था छ। कुनै पनि विद्यालयमा यस्ता लट्ठी लिएर अथवा विद्यार्थीहरूलाई दण्ड दिएर कार्यहरू गर्ने अवस्था छैन। उहाँहरूलाई सम्झाएर बुझाएर जुन किसिमको प्रतिभा छ त्यसलाई प्रस्फुटन गराउनको लागि नै विद्यालय एउटा थलो बनिरहेको अवस्था छ। विभिन्न किसिमका विद्यार्थीहरूका समस्याहरू, अभिभावकहरूको समस्याहरू र शिक्षकहरूको समस्या के छ भनेर विद्यार्थीसँग अध्यक्ष कार्यक्रम भन्ने कार्यक्रम पनि गत वर्षदेखि नै सञ्चालन गरिरहेको अवस्था छ। त्यो कार्यक्रम पनि त्यो कोभिडले गर्दा केही समय स्थगित भए पनि फेरि हामीले सञ्चालन गर्न गइरहेको अवस्था छ र त्यहाँ पनि हाम्रो विद्यार्थीहरूको गुनासो प्रत्यक्ष रूपमा त्यहीँ हामीले सुन्छौँ। विद्यार्थीको समस्या के छ र त्यसलाई समाधान गर्न गाउँपालिकाले के गर्नुपर्छ भन्ने त्यसरी हामीले कार्ययोजना बनाएर विभिन्न जुन ठाउँहरूमा विद्यार्थीहरूको गुनासो थियो कि हामी एउटा बिजुली बत्ती नभएर हामीले राति पढ्न पाएका छैनौँ भन्ने विद्यार्थीहरूको गुनासोलाई तत्कालै गाउँपालिकाले समाधान गरेर त्यस्ता घरहरूमा बिजुली बत्ती हालिदिने काम पनि हामीले गरिसकेको अवस्था छ। विभिन्न किसिमका छात्रवृत्तिहरू, त्यस्तै गरेर अक्षय कोषदाताहरूले अक्षय कोषहरू राख्नुभएको छ, त्यसलाई पनि एउटा विद्यार्थीको लागि नै उहाँहरूले दिने भनेर विभिन्न किसिमका पोसाकहरू, पाठ्यपुस्तकहरू, यी सबै कुराहरूलाई पृष्ठपोषण दिइरहेको अवस्था पनि हाम्रो फेदीखोला गाउँपालिकामा रहेको छ। शिक्षामा अब प्रविधि मैत्री हुनुपर्दछ, अब हामीले विभिन्न किसिमका इन्टरनेटहरूलाई प्रयोग गरेर अगाडि बढ्नु पर्दछ भनेर कम्प्युटर ल्याबहरू भइरहेको छ। यसै अवस्थामा यो काला भैरवमा पनि कम्प्युटर ल्याब रहेको छ। एउटा प्रविधि मैत्री बनाउने भनेर हरेक माध्यमिक विद्यालयहरूलाई प्रोजेक्टरको व्यवस्था वितरण गरिसकेको अवस्था छ। कालो पाटीमा लेख्ने कुराहरूलाई बन्देज गर्नुपर्छ भनेर हामीले सेतो पाटीको कार्यक्रम राखेर हरेक विद्यालयहरूमा ती कुराहरू पनि हामीले कार्यान्वयन गरिसकेको अवस्था छ। जुन एउटा फेदीखोला गाउँपालिकाको प्रविधि मैत्री हो त्यो अनुसार नै हामीले माध्यमिक तहलाई यसै वर्षको बजेटबाट हरेक विद्यालयलाई प्रोजेक्टर वितरण र आधारभूत तह जुनका विद्यालयहरू सामुदायिक विद्यालय छन् तिनलाई एउटा कम्प्युटर प्रिन्टर यसरी हामीले वितरण गरिसकेको अवस्था, हरेक विद्यालयहरूमा इन्टरनेट जडान गरिसकेको अवस्था छ। हाम्रो आधारभूत तहका विद्यालयहरूमा पनि इन्टरनेट हामीले जडान गरिसकेको र अब हामीले पाठ्य पुस्तक मात्र होइन ई लाइब्रेरीमा गएर त्यहाँ हामीले विभिन्न किसिमका पुस्तकहरू अध्ययन अध्यापन गर्न पाउने कार्यक्रमलाई अगाडि बढिरहेको अवस्था छ। त्यस्तै गरेर जुन छात्रहरूको लागि महिनावारी स्वच्छताको कुरा छ त्यसको लागि फेरि खोला गाउँपालिकाले आफ्नो नयाँ प्रयोग भेन्डिङ मेसिनबाट एउटा कार्ड राखेर उहाँहरूले सजिलैसँग त्यहाँबाट सेनिटरी प्याड उपलब्ध गराउने हरेक माध्यमिक विद्यालयलाई हामीले भेन्डिङ मेसिन प्रयोग वितरण गरेका छौँ। त्यसबाट सेनिटरी प्याड पनि एभाइलेबल रूपमा जुन हामीले वितरण गरेका छौँ विद्यालयलाई भनेका छौँ कि सेनिटरी प्याड यदि अभाव छ भने हामीसँग अझै स्टक छ त्यसको लागि तपाईँहरूले नाम लेखाएर तुरुन्तै लानुहोला भनेर हामीले भनेका छौँ। विद्यार्थीहरूको लागि अन्धनेत प्रतिभाहरूको विकास गर्नको लागि शैक्षिक क्यालेन्डरमा नै विभिन्न प्रतिभाहरूलाई प्रस्फुटन गर्नको लागि शैक्षिक क्यालेन्डरमा नै हामीले विभिन्न कार्यक्रमहरू राखेका छौँ। जस्तो विद्यार्थीको हाजिरी जवाफ प्रतियोगिता, कक्षा 6-8 हाजिरी जवाफ प्रतियोगिता, त्यस्तै 9-12 हाजिरी जवाफ प्रतियोगिता, त्यस्तै गरेर 1-5 चित्रकला प्रतियोगिता, यी कार्यक्रमहरू पनि हामीले सम्पन्न गरिसकेको अवस्था छ। त्यस्तै गरेर हामीले वाद विवाद प्रतियोगिता, यो जुन शैक्षिक क्यालेन्डरका सबै कार्यक्रमहरू हामीले 100% विद्यार्थीको प्रतिभाको जुन एउटा पुरस्कार वितरण पनि कार्यक्रम गरिसकेका छौँ। त्यस्तै गरेर विभिन्न विद्यालयहरूका शिक्षक बीच मैत्रीपूर्ण अन्तर सम्बन्ध रहोस् भनेर शिक्षक भलिबल प्रतियोगिता पनि हामीले चन्द्रीराणा माध्यमिक विद्यालयमा कार्यक्रम गरेर सकिसकेको अवस्था छ। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, खेलकुद प्रतियोगिता, त्यस्तै गरेर तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता, यी कार्यक्रमहरू पनि हामीले यो 2077 चैत्र मसान्तभित्र समाप्त गरेर त्यो पुरस्कारहरू पनि हामीले वितरण गरिसकेको अवस्था छ। त्यस्तै गरेर यो विद्यालयहरूलाई विभिन्न किसिमका मसन्दलहरू, एसआइपी, सामाजिक परीक्षण, छात्रवृत्ति, यी नेपाल सरकारले दिएको सशर्त अनुदानहरू छन्, ती अनुदानहरू पनि विद्यालयको खातामा निकास भइसकेको अवस्था छ। फेरि होला गाउँपालिकाले मात्र एउटा मासिक रूपमा शिक्षकहरूलाई तलब खातामा जाने कार्यक्रमलाई पनि अगाडि बढाएर हामीले हरेक महिना शिक्षकको तलबहरू पनि मासिक रूपमा जुन एउटा खातामा जाने व्यवस्थालाई अगाडि बढाइरहेको अवस्था छ। गाउँपालिकामा एउटा विद्यार्थीहरूको विभिन्न किसिमको भाइचाराहरू र उनीहरूको प्रतिभाहरू विकास होस् भनेर जुन एउटा इसिडीका शिक्षकहरूको सम्बोधन पनि हामीले गरेका छौँ, जुन कि एउटा मासिक रूपमा हामीले 2000 थप त्यहाँका ती साना भाइ बालबालिकाहरूलाई खेलाउने जुन कार्यक्रम गर्नुहुन्छ उहाँहरूलाई पनि हामीले नेपाल सरकारबाट 6000 छ भने हामीले 2000 थपेर 8000 चाहिँ हरेक महिना दिइरहेको अवस्था छ। यसरी हेर्दाखेरि शिक्षाको क्षेत्रमा पक्कै पनि हामीले राम्रा कामहरूको लागि योजना बनाएका छौँ र अब यो 20 वर्षे मास्टर प्लानको लागि पनि हाम्रो कार्यक्रमहरू अगाडि बढिरहेको र त्यो निकट भविष्यमा नै कार्यक्रमको बैठक पनि चलिरहेको अवस्था छ र गाउँपालिकालाई के कस्तो किसिमको मेन पावर चाहिन्छ भन्ने विषयमा पनि छलफल र त्यसको डेटाहरू इन हुने कार्यक्रम रहेको छ। अब हाम्रो गाउँपालिकाले विभिन्न किसिमको स्थानीय आफ्ना जुन एउटा धरातलहरू छन्, संस्कृतिहरू छन्, त्यस्तै गरेर विधाहरू छन्, लेखहरू छन्, ती कुराहरूलाई पनि स्थानीय रूपमा अगाडि बढाउनको लागि एउटा स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको अवस्था छ र अब आगामी शैक्षिक सत्र 2078 सालको जुन एउटा शैक्षिक सत्रबाट हामीले हाम्रो फेदी खोला भन्ने स्थानीय पाठ्यक्रम 100 पूर्णाङ्कको लागू गर्ने र हरेकको हातमा कक्षा 1-8 जुन एउटा रङ्गीन पाठ्य पुस्तक हामीले झोला झोलामा पुर्याउने जुन किसिमको अठोट गरेका छौँ त्यही अनुसार नै हामी अगाडि बढेर हाम्रो चैत्र 29 एउटा छलफलको कार्यक्रम पनि सिद्धार्थ बहुमुखी क्याम्पस फेदीखोलामा भएर त्यसले एउटा अन्तिम निचोड पुर्याएको छ। यो मानव अधिकारले जुन किसिमको एउटा लक्ष्य लिएर अगाडि बढेको छ त्यो सफलताको लागि हामी सबै एक भएर अगाडि बढ्यौँ भने मात्र एउटा समाजको विकास हुन्छ, सुधार हुन्छ र त्यसपछि परदेशको सुधार हुन्छ र नेपाल राष्ट्रको सुधार हुनसक्छ। त्यसको लागि नै हामीबाट नै एउटा सकारात्मक सोच लियौँ र सकारात्मक सोचबाट नै अगाडि बढ्यौँ, पोजिटिभ कुरा मात्र गर्नुपर्दछ, त्यसो भयो भने मात्र जुन एउटा शिक्षामा अगाडि बढ्न सक्दछ।
यसै सन्दर्भमा कार्यक्रममा सहभागी विद्यार्थीले उठाएका आवाज, उठाएका प्रश्न विद्यार्थीका आवाजमा जस्ताको तस्तै।
सम्पूर्णमा नमस्कार, मेरो नाम रश्मि शर्मा। हाम्रो विद्यालयमा विभिन्न समस्याहरू रहेका छन्, खानेपानी, धाराको समस्या, सङ्गीत नाच्न गाउन पाउनु पर्ने, खेलकुदका सामग्रीहरू प्रशस्त मात्रामा छैनन्, कक्षा कोठाहरूको झ्यालहरूको मर्मत अनि खेलकुद शिक्षक भइदिए पनि राम्रो
हुन्थ्यो। मेरो नाम विराज अधिकारी, म कक्षा 8 पढ्छु। हाम्रो स्कुलमा भएको समस्याहरू म भन्न गइरहेको छु। खेलकुदको सामग्री प्रशस्त छैन, पानी सफा नभएको, उचित शौचालयको व्यवस्था नभएको, कक्षा कोठाको ढ्याल ढोका राम्रो व्यवस्था नभएकोले यसको मर्मत गर्न अनुरोध छ। खेल मैदानको उचित व्यवस्था नभएकोले यसको मर्मत गर्न अनुरोध छ।
अभिभावककै तर्फबाट बोल्न चाहन्छु। अब यस विद्यालयमा पनि धाराहरू अलिकति थोरै भएको हुँदाखेरि विद्यार्थीहरू लाइनमा बसेर पानी खानुपर्ने स्थिति रहेको छ। अलि छ सातजना विद्यार्थीहरूले खान मिल्ने पानीको धाराहरू भयो भने एकदमै सहजै हुन्थ्यो, टाइम छोटो हुन्थ्यो। विद्यार्थीहरू पानी खान भनेर जान्छन् अनि लाइनमा बस्दाखेरि उनीहरूको पढाइ छुट्टी समस्या पनि त्यहाँनिर अलिकति 5-10 मिनट भयो भने ढिलो भइराखेको छ। क्यान्टिनको पनि राम्रो व्यवस्था भइसकेको छैन। अब क्यान्टिन राख्न सकियो भने विद्यार्थीहरूलाई अनि यहाँको शिक्षकहरूलाई पनि एकदमै सहज हुन्थ्यो। जङ्क फुडहरू नखाने त भन्छौँ होइन, तर भने पनि अब त्यो व्यवहारमा चाहिँ कतिपय नदेखिएको
समस्यामूलक भनेको हाम्रा भाइ बहिनीले उठाएको झ्याल ढोकाको कुरा। यो हामीले आजभन्दा पहिला हाम्रो व्यवस्थापन समिति बसेर झ्याल ढोका बुझ्नलाई अर्डर दिइसकेका छौँ। हाम्रो सम्बन्धित त्यो मिलमा हाम्रो यो तयारी हुँदैछ, झ्याल ढोका चाहिँ बुझ्दैछ। हामीलाई यो विद्यालयलाई खानेपानीको योजना परेको बिचमा अलिक समस्यामूलक अवस्था भयो। विद्यालयमा खाने योजना पर्व भनेर खानेपानी योजना पर्व भनेर त्यहाँको प्राविधिक आउनुभयो अनि आफ्नो तरिकाले यसरी काम गर्नु भनेर हामीले विद्यालयले काम गरौँ पानीको मुहान अनि यहाँको चाहिँ बिचको पानी सङ्कलन गर्ने टन्जी उहाँ जनकपुरतिरको हुनुहुन्छ। उतै जाँदै जाँदै उतै र चाहिँ यता हामीले आउनु भयो भने जिल्लै फर्काउनु भयो भने त्यो तत्कालीन अवस्थामा रामप्रसाद आचार्य सर त्यहाँको प्रमुख हुनुहुन्थ्यो अनि हामी गयौँ। त्यो इन्जिनियर उता गएपछि तुरुन्त सम्पर्क किन गर्नु गर्नु भएन भन्नुभयो। हामी योजना परेको छ भन्यौँ, हामी ढुक्क भयौँ र उहाँले यसरी काम गर्ने भनेर हामीले काम गऱ्यौँ भनेर चाहिँ केही काम पनि गऱ्यौँ। काम गरेर चाहिँ रामप्रसादसँग बसी हाम्रो त योजनाको दामै छैन। यहाँ समिति गठन गऱ्यौँ। हाम्रो चाहिँ यहाँ पानी कस्तो छ भने खानेपानीको लागि यहाँको समुदाय र विद्यालय दुइटै मिलेर चाहिँ खानेपानीको व्यवस्था भएको छ अनि त्यहाँ गएपछि योजनामा नै रकमै छैन। अरू सबै विद्यालयमा चाहिँ पेसी भनेर चाहिँ 1.5 लाख रुपियाँ प्रयास योजना परेका विद्यालयमा राखिसकेको, हाम्रा पैसा पनि छैन। यहाँ हाम्रो 2-3 लाख रुपियाँ खर्च भइसकेको थियो अनि त्यसपछि अलि समय लगाएर लास्टमा धेरै पछि गएर हामीलाई पेसकी स्वरूप 1.5 लाख रुपियाँ हाम्रो खानेपानीलाई पर्यो र हामीले खानेपानीलाई धेरै चाहिँ 2-3 लाख रुपियाँ हाम्रो लेखापाल साहबलाई थाहा छ, लगभग 3 लाख रुपियाँ हाम्रो खर्च भइसकेको छ। हाम्रो मुहानको चाहिँ मुहानको टङ्की नि बनिसकेको छ, हाम्रो यहाँको सङ्कलन टङ्की नि बनिसकेको छ। यो चैतका 17 गतेसम्म जति काम गरेका थियौँ त्यताको त गऱ्यौँ, अब यताको काम गर्न सकिने दामै विद्यालयमा पैसै भएन, समस्या पनि भयो, भएको पैसा चाहिँ केसी स्वरूप चाहिँ गइसक्यो पानीको लागि। टङ्कीसँग त तयार भइसकेको छ, हामीले त्यहाँबाट पाइप जोडेर विद्यालय ल्याएर माथि हाम्रो छुट्टै किसिमका टङ्कीहरू ल्याउनु पर्ने र यहाँ तल चाहिँ पानीका धारा जडान गर्ने, खाने पानीको लागि पनि व्यवस्था हुँदैछ, धाराहरू बनाउने चाहिँ योजना भइराखेको छ। यो विद्यालयको कम्पाउन्डको लागि पनि समस्या भयो, हाम्रो समुदायले हिँड्ने बाटो भयो गाडी जाने त्यहीँनिर। अब कसो गर्ने त भन्दा उस्तै पऱ्यो, 2 कम्पाउन्ड बनाउनलाई यो तल्लो कम्पाउन्ड र माथिल्लो कम्पाउन्ड बनाएर बिचमा चाहिँ ढोका राखेर माथि जाने तल हामी, त्यस्तो किसिमको सोचले हामीले निर्णय पनि गरेर राखेका छौँ। आज एउटा झ्यालको फलीको खसेको छ, अर्को दिन एउटा भ्यान्ची भाँचिएको छ, अर्को डेस्क भाँचिएको छ। यो समस्या परिराख्ने समस्या गरिब भइराख्ने आवश्यक परिराख्ने, त्यसो गर्दाखेरि झ्यापझुप काम गर्न अलि अप्ठ्यारो पर्यो, ठाम पनि अप्ठ्यारो पर्नाले त्यस्तो छ। र हाम्रा भाइ बहिनीहरूले भनेको कुरो ठिक हो, उहाँहरूलाई चाहिँ अनि खेलकुदको त हामीसँग जग्गै छैन। उस्तै बारे प्रार्थना गर्दाखेरि हाम्रो विद्यार्थी लाइन लाँदाखेरि पनि अलिक समस्या पर्ने यस्तो अवस्था छ, अलिक गाह्रै गाह्रै भएर यस्तै अवस्था छ। विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी यहाँहरूलाई पनि मैले विद्यालयको त्यो भौतिक पक्षको अलिअलि यही जानकारी गराएँ।
अधिकार भनेको के हो? बाल अधिकार, अन्य अधिकार, अधिकार भनेको आफ्नो अधिकार खोज्दाखेरि अरूको अधिकारलाई पनि असर नपर्ने र हरण नहुने गरी अधिकारलाई प्रयोग गरेर लिनु दिनुपर्छ भन्ने खालको कन्सेप्ट हामीमा रहनुपर्छ। मुखले खुलेर केही भन्न त्यति साह्रै नसके पनि विद्यार्थीहरूका भावना र विद्यार्थीहरूलाई परेका मर्का र विद्यार्थीहरू थोरै मलाई लागेको कुरा के भने अनुशासन सबैलाई जहाँ तै जता ततै काम लाग्छ, त्यस कारणले थोरै अनुशासित रहेर आफ्नो शिक्षा हासिलका साथै व्यवहारिक पक्ष पनि सिक्न जाने यहाँहरूलाई जाने अनुरोध गर्दै पठन पाठनको बारेमा त यहाँ कुनै अब यो पिताजीसँग अध्यक्ष भन्ने कार्यक्रममा त मैले त मास्टरले यता बाँधेर राख्यो, यता पिटो, यता यसो गरौँ, लानु दिएन, आउनु दिएन भन्ने कुरा नि आउँथ्यो। म कल्याण शीतला माझमा गएको थिएँ, धनप्रियमा गएँ यता, तर यहाँ आज शिक्षकले हामीलाई पढाउने कमजोरी गरे, कुनै शिक्षक यस्ता छन् उस्ता छन् भन्ने केही नआएको र गुरुहरूप्रति विद्यार्थी वफादारी भएको पाइयो। यहाँहरू सबैलाई चाहिँ हार्दिक धन्यवाद। यो मानव अधिकार समूहबाट अथवा एनसीबाट जाने आयोजन गरेर आएको बाल शिक्षक यहाँ जाने बाल अधिकारको बारेमा यो विद्यालयमा जाने केही जाने कुरो हाम्रो एनसीबाट सहयोग भएको र यही विद्यालयमा कार्यक्रम गर्ने भनेर आउँदा हामीले यहाँका विद्यार्थीहरूसँग केही कुरा लिन दिन सरहरूको सबैको कुराहरू सुन्न बुझ्न पायौँ।
मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको आजको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।